नमस्कार, अन्तरसंवादबाट सन्तोष रेग्मी। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बजेटको सिलिङ तोक्ने प्रक्रिया र बजेटको ढाँचा परिमार्जन गर्न राष्ट्रिय योजना आयोगलाई निर्देशन दिनुभएको छ। योजना आयोगका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्रीले योजना आयोग र अर्थ मन्त्रालयसँगको छलफलमा हिजो बजेट निर्माण र प्रक्रियामा विद्यमान ढाँचा परिवर्तन गर्नुपर्ने बताउनु भएको हो। बजेटको विद्यमान प्रक्रिया र सुधारका विषयमा आजको अन्तरसंवादमा कुराकानी गर्नेछौ। कुराकानीमा हामीसँग हुनुहुन्छ राष्ट्रिय योजना आयोगका सदस्य डाक्टर राम कुमार फुयाल। डाक्टर साहब स्वागत छ यहाँलाई।
नमस्कार।
प्रधानमन्त्रीले हिजो बजेटका विभिन्न सन्दर्भमा यहाँहरूसँग छलफल गर्नुभएको छ र क्रमभंग गर्नु पर्यो, अलिकति फरक ढंगले जानु पर्यो। हजुर, प्रधानमन्त्रीसँगको हिजोको यहाँको छलफल मूल रूपमा हामी त्यो विषयमा केन्द्रित हुँदैछौ। मूल रूपमा प्रधानमन्त्रीले यहाँहरूलाई जसरी यो परिमार्जनका कुराहरू क्रमभंग गर्नु पर्यो, अलिक प्रभावकारी बनाउनु पर्यो भनिरहँदाखेरि हाम्रा विद्यमान संरचनाहरू जसरी हामी काम गरिरहेका थियौं, हाम्रो ढाँचा हाम्रो प्रक्रियामा अब त्यो कसरी सुधार हुन सक्छ?
अब यस्तो छ, सबैलाई नमस्कार। सामान्य प्रधानमन्त्रीज्यूले गत वर्ष नै संसदको दुवै सदनको संयुक्त बैठकको सम्बोधनमा आगामी वर्षका बजेट तर्जुमा गर्ने प्रक्रियाहरूलाई चाहिँ एकदमै वैज्ञानिक व्यावहारिक र वस्तुनिष्ठ बनाइनेछ र धेरैभन्दा धेरै जुन स्टेक होल्डरको सहभागिताबाट बजेट तर्जुमा गरिनेछ ताकि कसैका गुनासाहरू अब रहने छन् भन्ने किसिमको कसैले अनुभूत गर्न नपरोस् भन्ने हिसाबबाट बोल्नु भएको थियो। त्यो बोलेको कुरालाई हामीले राष्ट्रिय योजना आयोगको 51 एनड्याक बैठक भन्छौँ, यो राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकबाट अनुमोदन गरेर प्रधानमन्त्रीज्यूकै निर्देशनमा हामीले एउटा रिपोर्ट तयार गरेका थियौँ र त्यही रिपोर्टसँग सम्बन्धित रहेर सामान्य प्रधानमन्त्रीज्यूलाई हामीले यसरी तयार गरेका छौँ भनेर प्रस्तुतकरण गरेका थियौँ र प्रधानमन्त्रीज्यूकै त्यो डाइरेक्ट डिरेक्सनबाट हामीले अब जुन अहिले जो बजेट हामी तयार गर्छौँ त्यो गर्दाखेरि धेरै छलफल संवाद बहस गर्न टाइम नभएको अवस्था हुन्थ्यो पहिला भने, अहिले चाहिँ अब सबै खाले स्टेक होल्डरले राम्रोसँग संवाद बहस छलफल गर्न सक्ने गरी कार्ययोजना हामीले ल्याएका छौँ। त्यसमा मूलभूत कुरा के छ भने चार पाँचवटा पोइन्ट म भन्छु अनि बजेट क्यालेन्डरको विषयमा भन्यो भने राम्रो होला कि जस्तो मलाई लाग्छ। पहिलो चाहिँ के छ भने हामीले यो बजेट प्रक्रियाको बजेट तर्जुमा गर्ने प्रक्रियाको कामको सुरुवाती चाहिँ त्यो मुक्सिर महिनाबाटै हुन्छ, खास गरी मुक्सिर पुसमै हुन्छ आन्तरिक रूपमा, र त्यसपछि यो माघको 15 गते चाहिँ राष्ट्रिय स्रोत समितिको बैठक बस्छ र त्यो राष्ट्रिय स्रोत समितिको बैठक चाहिँ राष्ट्रिय योजना आयोगको उपाध्यक्षको संयोजकत्वमा त्यो बैठक बस्छ। त्यसमा अर्थ मन्त्रालय, महालेखा परीक्षक, अब राष्ट्रिय परीक्षक तथा वित्त आयोग, त्यस्तै गरी चाहिँ नि अब राष्ट्रिय योजना आयोग भइहाल्यो, राष्ट्र बैङ्कको गभर्नर त्यो रहने व्यवस्था छ। यसलाई चाहिँ हामी अहिले 15 गतेलाई मसन्तसम्म पुर्याउने भन्ने सामान्य प्रधानमन्त्रीको सुझाव र निर्देशन अनुसार हामीले त्यसलाई 15 मसन्तमा पुर्याउने गरी कार्ययोजना ल्याएका छौँ। त्यस्तै गरी अर्को व्यवस्था के छ भने यो अर्थमन्त्रीज्यूले संसदमा जुन विनियोजन विधेयक भन्छ त्यसलाई चाहिँ जेठको 15 गते आयोगको विवरण बजेट स्पिच भन्छौँ नि हामी, जेठको 15 गते त्यहाँ गएर सम्बोधन गर्ने हुन्छ। संविधानमा त्यही उल्लेख छ, कानुनमा त्यही छ। अब यसलाई चाहिँ त्योभन्दा 15 दिन अगाडि उहाँले यो बजेटका जुन सिद्धान्त हुन्छ नि, सिद्धान्तहरू र प्राथमिकताहरू चाहिँ प्रस्तुत गर्नुपर्ने हुन्छ। अब त्यसलाई हामीले 3 महिना अगाडि भनेर फागुनको 15 गते त्यो जेठ 15 भन्दा 3 महिना अगाडि फागुन 15 गते चाहिँ संसदमा माननीय अर्थमन्त्रीज्यूले चाहिँ बजेटका सिद्धान्त र प्राथमिकताहरू प्रस्तुत गर्ने भनेर एउटा हामीले तयारी फर्म गरेका छौँ। त्यसो गर्दाखेरि अब पहिला चाहिँ त्यहाँ त्यो बजेटका सिद्धान्त र प्राथमिकताको विषयमा राम्रो बहस छलफल हुन पाउँदैन थियो, समय कम हुन्थ्यो, 7 दिनभित्रमै राय सुझाव दिने भन्ने व्यवस्था थियो। अब अहिले हामीले चाहिँ चैतको 15 गतेसम्म राय सुझाव दिन पाउने गरी हामीले जुन यो अहिले प्रस्तावित जो कार्ययोजना छ जो मन्त्री परिषदबाट सायद आज स्वीकृत हुन्छ होला त्यसमा चाहिँ त्यसरी राखेका छौँ। त्यसले गर्दा एक महिनाको समय त्यहाँ उहाँहरूले बहस गर्दाखेरि संसदबाट सुझावहरू आउँछ, त्यो आएको सुझावलाई फेरि राष्ट्रिय योजना आयोगले सम्बन्धित मन्त्रालयहरू र अर्थ मन्त्रालयलाई राखेर त्यो सुझावहरू फेरि को बारेमा छलफल गरेर बजेटमा इन्कर्पोरेट गर्ने टाइम हुन्छ। चन्द्र चैत्र 15 गतेभित्र सुझाव आइसकेपछि त्यसपछि हामीले अर्को संविधानमा भएको एउटा व्यवस्था छ, जस्तो सामान्य राष्ट्रपतिज्यूबाट संसदको दुवै सदनलाई सम्बोधन गर्न सक्ने भन्ने व्यवस्था छ। अब त्यो व्यवस्थालाई हामीले अहिलेसम्म चाहिँ सरकारको तर्फबाट प्रस्तुत गरिने नीति तथा कार्यक्रमलाई चाहिँ उहाँले सम्बोधन गर्दै आउनुभएको हो, यसलाई पनि नीतिगतै व्यवस्था गरौँ र कानुनमै त्यो कुरा राखेर जाँदा राम्रो होला भनेर हामीले त्यसलाई अनबोर्ड गर्ने प्रयास गरेका छौँ। र त्यसलाई चाहिँ अब संसदमा भनौँ न बजेट स्पिच जुन हुने जेठ 15 गते छ त्यसको कम्तीमा एक महिना अगाडि सामान्य राष्ट्रपतिज्यूबाट सरकारको नीति तथा कार्यक्रम चाहिँ संसदको दुवै सदनमा सम्बोधन गर्नुहुने भन्ने हिसाबले कार्ययोजना राखेका छौँ र त्यसलाई चाहिँ हामीले अहिलेको क्यालेन्डरमा 10 गते राखेका छौँ। त्यसो गर्दा 15 दिनभित्रमा त्यहाँ जुन नीति तथा कार्यक्रममा उठेका विषयहरू थप्नुपर्ने विषय घटाउनुपर्ने विषय अथवा नयाँ विचारहरू केही आए भने मान्यज्यूहरूबाट आएको विचारहरूलाई फेरि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगबाट फेरि आएका सुझावलाई इन्कर्पोरेट गर्न सक्ने गरी टाइम लाइन पनि दिइएको छ। त्यो चाहिँ 25 गतेभित्र त्यो सुझावहरू दिइसक्नुपर्ने भनेर त्यतिखेर 25 गतेभित्र सुझाव आयो भने जेठ 15 बजेट प्रस्तुत हुने भएको हुनाले अझै पनि हामीलाई नेपाल सरकारलाई अर्थ मन्त्रालय राष्ट्रिय योजना आयोगलाई ती सुझावहरू त्यहाँ इन्कर्पोरेट गरेर बजेटलाई अझ उन्नत व्यवहारिक वस्तुनिष्ठ बनाउन सक्ने आधार हुन्छ भनेर कार्ययोजना ल्याएका छौँ।
यो कार्ययोजना हजुर हजुर यो जुन कार्ययोजना छ अब मूल रूपमा दुईवटा कुरा यसले एउटा त अलिकति क्यालेण्डर चाहिँ होइन हामीले चाहिँ नजिक ल्यायौँ, अर्को चाहिँ यो बीचमा केही समयहरू चाहिँ छलफलका लागि दियौं अथवा दिने भयौं होइन। अब यसलाई चाहिँ अब विद्यमान कानूनहरूले कतिको सहयोग गर्छ अथवा यो कानून परिमार्जन गर्नुपर्ने फेरि यो पनि फेरि प्रक्रियामा जाँदा अपेक्षित नहुने हो कि अथवा चाहिँ अहिलेकै कानूनबाटै यी सब चाहिँ सम्भव हुन्छन् कि
होइन? कानून त परिवर्तन गर्नुपर्छ। अब यो सम्मान्य प्रधानमन्त्रीज्यूले यो अध्यादेश मार्फत ल्याउनु पर्ने अवस्था छ, किनभने यसमा तिनवटा कानुनहरू आकर्षित हुन्छन्। एउटा चाहिँ यो आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन 2076 भनेको छ, त्यो 76 चाहिँ अब हाम्रो जुन बजेटको सिलिङ माघको 15 गतेभित्र गरिसक्नुपर्ने भनेकोलाई हामीले माघ मसन्त भन्यौँ होइन। माघ मसन्त भनेपछि त्यहाँनिर 15 मसन्त थप्नु पर्यो, एउटा छ। अर्को चाहिँ त्यसकै दफा पमा चाहिँ नयाँ थप्नुपर्ने व्यवस्था हामीले राखेका छौँ, जस्तो यो मध्यमकालीन खर्च संरचनाको छलफल पनि संसदमा गर्ने
भनेको चाहिँ यसलाई अलिकति अब संक्षेपमा बुझ्दा चाहिँ डाक्टर साहब अब यसलाई चाहिँ नै अध्यादेश मार्फत जानुपर्ने भयो, किनभने अब कानून निर्माण प्रक्रिया त हामी कहाँ यति लम्बी रहेको छ कि अब यो
धेरै कुरा चाहिँ यहाँ चेन्ज गर्नुपर्ने धेरै चाहिँ छैन। दिएको कानूनलाई नै भरपूर व्याख्या गरेर समय सारणी हामीले चाहिँ राम्रोसँग तयार गरेका छौँ होइन। तर पनि केही कुरा चाहिँ जस्तो त्यही अघि मैले भने एउटा चाहिँ हाम्रो आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी बनेको ऐनकोमा केही कुराहरू थपघट गर्नुपर्ने छ, समयको कुरा मात्रै छ र केही
व्याख्याहरू
छ। र अर्को चाहिँ फेरि हाम्रो यो प्रतिनिधि सभा नियम 2079/79 पनि अलिकति दुईटा बुढाहरू चाहिँ थपघट गर्नुपर्नेछ।
अहिलेको जुन यो प्रस्तावित कार्ययोजना छ, यहाँको भनाइ अनुसार आजको मन्त्री परिषदले त्यसलाई पारित गर्ला। अब अहिले जुन विद्यमान समस्या छ नि बजेटलाई लिएर, हाम्रो बजेट चाहिँ मा जे जस्ता खालका खोटहरू लगाइने गरेको छ, अथवा यहाँहरूले अथवा हामी सबैले पनि केही न केही कमजोरीहरू स्वीकार गरेकै छौं, यी सबै जुन समस्याहरू छन् यहाँहरूले स्वीकार गरेका या अरूले औल्याएका या वास्तविक समस्याहरू, ती सबै समाधान हुन्छन् त यो कार्ययोजना बनिसकेपछि?
यस्तो यसमा चाहिँ बजेटको समय तालिका, जो हामी बजेट निर्माणको समय तालिकाको विषय मात्रै हो यो, होइन सैद्धान्तिक विषयहरू चाहिँ अब हामीले पूर्व तयारीको विषय, महत्वपूर्ण कुरा चाहिँ पूर्व तयारीको विषय हो। त्यसैले त्यो पूर्व तयारी भनेको आयोजनाहरूको तयारी एकै विषय आउँछ र हाम्रो स्रोतको बाँडफाँडको विषय नै आउँछ, होइन मुख्य कुरा चाहिँ त्यो नै हो। अब त्यसमा हामीले 29 जुन भनौँ न एउटा चाहिँ एक्टिभिटिजमा यसलाई चाहिँ काम गरेका छौँ। 29 एक्टिभिटिजमा काम गर्दाखेरि अब त्यो अनुसार हामी पूर्ण पालना गरेर गयौँ भने यो जो अहिले जति हामी जो समस्या भनेका छौँ त्यो कुनै पनि समस्या आउँछ जस्तो हामीलाई लाग्दैन। जस्तो उदाहरणको लागि कस्तो भने, अब मुक्सिर हामी सुरु भइसक्यो, अब मुक्सिर मसन्तभित्रै हामीले यो समस्यागत खाका र बजेट खाका चाहिँ नि को एमटिएफ तयारी पुरा भएका आयोजनाहरूको लिस्ट तयार गर्ने भनेका छौँ, सबै मन्त्रालयहरूलाई चिठी पत्रचार गरिसकेका छौँ, होइन अब त्यो आउनु पर्यो नि। निर्माण गर्ने जुन समिति तयार गर्ने भनेका छौँ, त्यो तयार भइसकेका छन्, उहाँहरूले आफ्नो हिसाबले गर्नुभएको छ। त्यस्तै अब हामीले तेस्रो नम्बर एक्टिभिटीमा यो तयारी पुरा भएका आयोजनाहरूको चाहिँ नि हामीले प्राथमिकरण गर्ने हिसाबले राष्ट्रिय योजना आयोगसँग परामर्श गर्ने भनौँ न, पौषको तेस्रो चौथो हप्ता भनेर छ, त्यही क्रममा अहिले हामी छौँ,
होइन।
त्यसै गरी अब हामीले त्यही पौषकै तेस्रो हप्तामा चाहिँ एउटा अर्को कार्ययोजना छ, त्यो चाहिँ कस्तो भने यो जुन राष्ट्रिय स्रोत समिति छ, अघि मैले भनेको अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैङ्क, महालेखा नियन्त्रणको कार्यालय, राष्ट्रिय प्राथमिक स्रोत तथा वित्त आयोग, लगानी बोर्डको कार्यालय पनि छ, राष्ट्रिय तथ्याङ्क कार्यालय छ, त्यो सार्वजनिक ऋण व्यवस्थापन कार्यालय लगायतका निकायबाट हामीले त्यो स्रोतको जुन हामी खाका छ त्यसमा चाहिँ उहाँहरूले अङ्क हालेर प्रविष्ट गरेको विवरण बारे छलफल गर्ने भन्ने छ।
हजुर डाक्टर, म यहाँलाई अलिकति रोके र म अलिकति विषय केन्द्रित पनि हुन चाहे। जस्तो अब अहिले मूल रूपमा उठेका समस्यामा बजेटको कार्यान्वयनको समस्या, पुँजीगत खर्चको कार्यान्वयन भएन, आयोजनाहरूमा जुन ढंगले चाहिँ कार्यान्वयन हुनुपर्ने हो त्यो भएन, र अर्को चाहिँ वित्तीय संहिताको सन्दर्भ, प्रधानमन्त्रीले पनि हिजो उल्लेख गर्नुभयो कि संघ सरकारले कति गर्ने, प्रदेशले कति गर्ने, स्थानीय तहले कति गर्ने, कसरी गर्ने, अब यी यावत जुन समस्याहरू छन् यी समस्या चाहिँ कसरी यो तालिकाले सम्बोधन गर्छ या अरू कुनै माध्यमबाट हामी सम्बोधन गर्न लागिरहेका छौं या गर्नुपर्छ?
हामीले स्रोतको आकलन गर्छौँ र आयोजनाहरू जो लिएर आउँछौँ ती आयोजनाहरूलाई भनेको स्रोतले सम्बोधन गर्दा कार्यान्वयन गर्न सकिन्छ कि छैन भन्ने कुरा चाहिँ पूर्व अनुमान गर्नुपर्छ पहिला। आयोजनाहरू चाहिँ धेरै ठुला, स्रोत कम भयो, अनि फेरि वर्ष पनि त्यसमा पत्र पैसा राख्दै जाँदा पनि कतिपय अपुरा भएको अवस्था छ, कतिपयमा पैसा धेरै छ तर पनि समयमा कार्यान्वयन नभएको अवस्था छ। त्यसैले हामीले पहिलो हाम्रो अहिलेको एक्सन के हो भने यो बजेटलाई नै अलिकति भनौँ न कार्यान्वयन योग्य हुने गरी लाने, यो विनियोजन दक्षतापूर्ण रूपले कायम गर्ने, कार्यान्वयन क्षमताको राम्रो आकलन गर्ने, वित्तीय अनुशासन र तपाईँको विकास सुशासनको पूर्ण प्रत्याभूत हुन सक्ने गरी जाने भनेर यो कार्ययोजनाले त्यो कुरा पुष्टि गरेको छ। अहिले आकलन गर्ने कुरा हो यो। अब पछि चाहिँ हामी त्यसलाई जस्तो राष्ट्रिय योजना आयोग नै हो सबै चिजको अनुगमन गर्ने, पुँजीगत खर्च भयो भएन, आयोजनाहरू समयमा सम्पन्न भए भएनन्, भनेको गुणस्तर अनुसारको चाहिँ नि त्यहाँ रिजल्ट आयो आएन, ती कुराहरूलाई राम्रोसँग हेर्नको लागि अनुगमन मूल्याङ्कन जुन हाम्रो डिभिजन छ त्यसले चाहिँ पूर्ण रूपले काम गर्ने भनेर त्यो ठुला आयोजना कार्यान्वयन सहजीकरण कार्यविधि 2080 पनि बनाइसकेको छ। त्यो सम्मान्य प्रधानमन्त्रीज्यूकै डिरेक्सनबाट हामीले राष्ट्रिय योजना आयोगबाट तयार भएको हो। अब यो गरिसकेपछि राष्ट्रिय योजना आयोग आफै एउटा एक्सन युनिटको रूपमा काम गर्ने र प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा रहेको एक्सन रुमलाई पनि राम्रोसँग प्रयोग गर्ने भनिएको छ। तर के हो भने हाम्रो जो निकायहरू छन्, जुन कार्यान्वयन गराउने निकायहरू छन्, उनीहरूले यो बजेटको पहिला चाहिँ तपाईँको स्रोतको पनि आकलन गर्दा र खर्चको पनि आकलन गर्दा र आयोजनाहरूको लिस्टिङ गरेर ल्याउँदाखेरि प्राथमिकरण यस्तो गर्नु पर्यो कि त्यो पूर्ण रूपले भनेको समयमा तोकेको मापदण्ड पुरा गरेर उपलब्ध साधन र स्रोत बजेटले कार्यान्वयन गराउन सक्छ भन्ने किसिमको पूर्व तयारी आकलन सहित आउनुपर्ने भयो। त्यसलाई हामीले अब राष्ट्रिय योजना आयोगमा रहेको जुन हाम्रो राष्ट्रिय आयोजना ब्याङ्क छ त्यो ब्याङ्कमा प्रविष्ट भएका आयोजनाहरूलाई मात्रै हामी अब छान्ने भनेका छौँ। त्यसमा पनि हिजोको बैठकबाट सम्माननीय प्रधानमन्त्रीले तिनवटा महत्त्वपूर्ण कुराहरू भन्नुभएको छ। एउटा कुरा चाहिँ अब हामी धेरै आयोजनाहरूको लिस्ट मात्र ल्याउने गऱ्यौँ, हजारौँ हजार आयोजना भए, कति अलपत्र छन्, कति रुग्ण छन्, कति अपुरा छन्। त्यसैले यसपालिबाट हामी जुन आयोजनाहरूमा पहिला जुन पैसा विनियोजन भएर बहुवर्षमा गएका छन्, क्रमागत गएका छन् अथवा सालमासाली गएका छन्, तिनीहरूको औचित्यता र आवश्यकता हेरेर ती सक्नै पर्नेलाई चाहिँ एकचोटि एक धक्का दिएर सक्नेपट्टि लागौँ। सक्नै पर्नेलाई चाहिँ जस्तो अब लिस्टिङ मात्र नगरौँ र स्रोत सुनिश्चितता भनेर अथाह आयोजनाहरू चाहिँ फेरि पटक पटक चाहिँ स्रोत दिने अनि फेरि अलपत्र गर्ने अवस्थाको अन्त्य गरौँ भन्ने एउटा पहिलो छ माननीय प्रधानमन्त्रीको। दोस्रो चाहिँ के छ भने अब कहिलेकाहीँ हामी यो डिजिटल डेभलपमेन्टको कन्सेप्टमा जाँदाखेरि यो पिनट गरेर पैसा छर्यो भने काहीँ पनि विकास हुँदैन। त्यसैले एउटा दुईवटा धक्का दिने ठुला खाले आयोजनाहरू हरेक प्रदेशमा अथवा भौगोलिक हिसाबले, क्षेत्रीय हिसाबले अथवा कुन हिसाबले हुन्छ, राष्ट्रिय एउटा गौरवकै रूपमा अथवा रूपान्तरणकारी आयोजनाको रूपमा जसले सुशासन, सामाजिक न्याय र समृद्धिको प्रत्याभूति गर्न सक्छ र राष्ट्रिय उत्पादन, उत्पादकत्व, पुँजी निर्माण र प्रतिस्पर्धी क्षमता गरेर रोजगारी सिर्जना गर्ने, गरिबी निवारणमा सहयोग गर्ने र एउटा समुन्नत समाज निर्माण गर्नमा कुनै न कुनै हिसाबले ठोस योगदान देखिने खाले आयोजनाहरूमा एउटा दुईवटा त्यस्ता खाले फ्ल्याक्सिप आयोजनाहरू सुरु गरौँ। र तेस्रो चाहिँ त्यसो गर्दाखेरि अब यो समन्यायिक वितरणको सिद्धान्तलाई आत्मसात गरौँ, किनभने पछि परेका ठाउँहरू, पिछडिएका ठाउँहरू, दूरदराजमा भएका ठाउँहरू चाहिँ पछिको पछि हुने र अगाडि बढेका ठाउँहरूमा चाहिँ स्रोत गएर जम्मा हुने तर त्यसको सही ढङ्गबाट विनियोजन हुँदा हुँदै पनि कार्यान्वयन नभइकन कहिलेकाहीँ पैसै फिर्ता आउने जुन अवस्था छ त्यसको अन्त्य गर्नुपर्छ भन्ने हिसाबले उहाँले एउटा डिरेक्सन दिनुभएको छ। र त्यही हिसाबले हामी जाने गरी अबको हाम्रो जुन बजेट निर्माण कार्यतालिका जो 29 एक्टिभिटिजमा छ त्यसलाई हामी पूर्ण रूपले आत्मसात गरेर जाने भन्ने छ र त्यसमा जनताको आवाज पनि, पब्लिक हियरिङ पनि कतै न कतै पोर्टल राखेर सुन्ने कि भन्ने पनि छ, किनभने जनताको लेभलबाट पनि नयाँ विचार, आइडिया, सुझावहरू आउन सक्छन्। त्यसलाई चाहिँ अब यो कार्यविधि जो हामीले अहिले बनायौँ, यो कार्यान्वयन कार्ययोजना, त्यसमा चाहिँ यो कुरा उल्लेख छैन, तर पनि हामी पोर्टल राखेर कतै उहाँहरूका आवाज, उहाँहरूका विचार, उहाँहरूका सुझावहरू पनि कतै न कतै अनबोर्ड गर्न सक्ने गरी जाने भन्ने हिसाबबाट प्रधानमन्त्रीज्यूकै भुटुटी र एउटा निर्देशन, डिरेक्सनबाट चाहिँ हामीले यो काम गरेका छौँ। हामीलाई लाग्छ अबका दिनमा अब एकैचोटि सुधार देखिँदैन, हेर्नु आजको भोलि यस्ता कुरामा देखिँदैन, तर प्रयत्न एकदमै जारी छ। अब सिङ्गो मन्त्री परिषदलाई उहाँले सबै हिसाबले निर्देशन दिनुभएको छ, जुन कुनै विषयमा एकदमै सिरियसली त्यो इस्युहरूलाई लिएर संवाद, बहस, छलफल गरिएको छ, गर्नुभएको छ। हामीले पनि त्यही उहाँको एउटा जुन हामीलाई दिएको कार्यादेश र डिरेक्सन छ त्यही अनुसार नै हामी अगाडि बढेका छौँ र हाम्रो लेभलबाट दिनुपर्ने बेस्ट दिने गरी 16 आवधिक योजनाको तयारीमा पनि हामी छौँ र 16 आवधिक योजनाको पहिलो वर्ष नै अब को आर्थिक वर्ष 81-82 हुने भएको हुनाले यो सुशासन समृद्धि र सामाजिक न्यायको जुन राष्ट्रिय सोच हामीले लिएर अगाडि बढेका छौँ त्यसलाई यी सबै क्रियाकलापहरूले क्यारी गर्ने गरी अहिले पूर्व तयारीको कार्यक्रम सहित हामी यो बजेट निर्माणमा लागेका छौँ।
आदरणीय श्रोता, हामी रेडियो नेपालको दैनिक प्रभातकालीन प्रस्तुति कार्यक्रम अन्तर्सम्वादमा छौं। प्रधानमन्त्री प्रचण्डले बजेटको सिलिङ तोक्ने प्रक्रिया र बजेटको ढाँचा परिमार्जन गर्न राष्ट्रिय योजना आयोगलाई निर्देशन दिनुभएको छ। यसै पेरिफेरीमा राष्ट्रिय योजना आयोगले प्रस्तावित कार्ययोजनाबारे पनि हिजो प्रधानमन्त्रीसँग छलफल गरेको छ र छिटो त्यसलाई कानूनी प्रक्रिया मार्फत टुंग्याइदिन प्रधानमन्त्रीलाई आग्रह पनि गरिरहेको छ। विद्यमान व्यवस्था र आगामी सुधारबारे हामी कुराकानी गरिरहेका छौं। हामीसँग हुनुहुन्छ राष्ट्रिय योजना आयोगका सदस्य डाक्टर रामकुमार फुयाल। डाक्टर साहब, अब जस्तो मैले अघि पनि यहाँलाई जिज्ञासा राखिरहेको थिएँ, हजुर हजुर, वित्तीय संघीयताको सन्दर्भ मैले यहाँलाई अघि पनि कुरा गरिरहेको थिएँ र मूल रूपमा अब अहिले चाहिँ वित्तीय संघीयताको सही कार्यान्वयन हुन नसक्दाखेरि संघीयताका कतिपय विषयहरूमा प्रश्न उठिरहेका छन्। राजनीतिक विषयहरूमा प्रश्न उठे पनि त्यसको चाहिँ जवाफ दिन सक्ने या त्यसको उत्तर दिन सक्ने नतिजा दिन सक्ने एउटा विषय भनेको वित्तीय संघीयताको सही कार्यान्वयन पनि हो। प्रदेश तहहरूमा पनि अब योजना आयोगहरू बनाइएका छन्, तिनीहरूसँग संघको योजना आयोगको समन्वय कस्तो छ, योजना छनौटमा चाहिँ हामी कसरी अघि बढ़िरहेका छौं र अब आलोचना के हुने गरेको छ भने हुन त त्यो विस्तारै चाहिँ नियन्त्रण हुँदै गएको छ, तर साना साना चाहिँ झिना मसिना योजनाहरू पनि संघले सञ्चालन गरिदिने, हामीले के गर्ने भनेर प्रदेश र स्थानीय तहले भनिरहेको छ। अब कानून पनि बनाइदिएको छैन अथवा बनिसकेको छैन, हामीलाई जटिलता छ भन्ने उहाँहरूको भनाइ छ। अब यो यसरी यो घनीभूत रूपमा चाहिँ यो बजेटको पुनर्संरचनाको विषयमा छलफल भइरहँदाखेरि त्यो विषयमा चाहिँ हामी कतिको गम्भीर छौं अथवा त्यो कुराहरू कसरी कार्यान्वयनमा जान्छन्? अब
धेरै राम्रो प्रश्न सुन्नुभयो। सामान्य प्रधानमन्त्रीको लेभलमा पनि हिजो हामीसँग यो कुरा उहाँले पनि दोहोऱ्याउनु भएको थियो। अब यस्तो छ, पहिला चाहिँ अब यो आयोजनाहरूको जुन छनौट गर्दा अथवा स्रोतहरूको विनियोजन गर्दा एउटै आयोजनामा तिनै तहका सरकारहरूले बजेट विनियोजन गर्ने अनि कार्यान्वयन गर्ने बेलामा चाहिँ कन्फ्लिक्टिङ हुने यस्तो अवस्था थियो। त्यसलाई बिस्तारै थोर थोरै हामीले सम्बोधन गर्दै आएका हौँ, तर त्यसको लागि एउटा क्लियर मापदण्ड चाहिँ हामीसँग थिएन। यद्यपि संविधानले पनि अनुसूचीहरूमा अधिकारको व्याख्या गरेको छ, अनुसूची 5 देखि अनुसूची 9 एकल अधिकार र साझा अधिकारको कुरा गरेको छ। अनबन्डलिङ रिपोर्टमा पनि कस्तो योजना, कस्तो कार्यक्रम, कस्तो परियोजना संघ प्रदेश र स्थानीय तहले एकल गर्ने र कस्तोलाई साझा गर्ने भनेको पनि छ, तर पनि त्यसलाई चाहिँ एउटा निश्चित व्याख्या विश्लेषण नभएको हुनाले, ठोस रूपमा केही कुरा नआएको हुनाले त्यो अप्ठ्यारै थियो। तर यसपालि हामीले काम गरेर निर्णयमा पुर्याएको जुन आयोजना वर्गीकरणको आधार र मापदण्ड 2080 भनेर हामीले ल्याएका छौँ र त्यसलाई मन्त्री परिषदले पास गरेको छ र त्यो राष्ट्रिय योजना आयोगबाटै मेरै समयजगत्वमा तयार भएको हो र त्यसले गर्दाखेरि त्यसले चाहिँ के भनेको छ भन्दाखेरि स्थानीय तह, प्रदेश र संघले कस्ता आयोजनाहरू कार्यान्वयनमा लाने र कतिसम्म पैसाका आयोजनाहरू लाने र कुन कुन योजनाहरू, कुन कुन आयोजनाहरू, कुन कुन परियोजनाहरू स्थानीयले मात्रै गर्ने, कुन कुन प्रदेशले मात्रै गर्ने, कुन कुन संघले मात्रै गर्ने भन्ने कुराको क्लियर पिक्चर आधार मापदण्ड दिएको छ। पैसाको सिलिङ र त्यसको तोकेको छ होइन, त्यसैले अब त्यो कुरालाई आत्मसात गरेर यो कार्यविधि अनुसार हामी, यो त एउटा किसिमको कानुनै हो, यो अनुसार हामी जानै पर्छ यो वर्षबाट।
हजुर डाक्टर साहब, यहाँको महत्वपूर्ण समय र कुराकानीका लागि यहाँलाई धेरै धेरै धन्यवाद। डाक्टर साहब
धन्यवाद।
उहाँ हुनुहुन्थ्यो राष्ट्रिय योजना आयोगका सदस्य डाक्टर रामकुमार फुयाल। अन्तर्सम्वादमा कुराकानी गर्नुहुँदै हामीलाई बिदा दिनुहोस्। नमस्कार।